नमस्कार। कार्यक्रम द न्यूज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म ईश्वरी बराल। कार्यक्रम द न्यूज प्लस काठमाडौँमा रेडियो थाहा सञ्चार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा सञ्चार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम रेडियो स्टेसनबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा सञ्चार र थाहा खबर .com पनि सुन्न सक्नुहुन्छ। साथै यो कार्यक्रम थाहा खबरको फेसबुक पेजमा पनि सुन्न सकिन्छ। आज संविधान दिवस। संविधान जारी भए यताका 6 वर्ष कानुनी राज्य स्थापनाका लागि सक्रिय भए वा भएनन्, अथवा संविधानले चाहिँ कस्तो भूमिका खेल्न सक्यो, मूलत त्यस यताका सरकार र अन्य राजनैतिक दलले संविधानका अक्षरलाई कार्यान्वयनको दिशातर्फ लैजानका लागि अथवा जीवन्त राख्नका लागि कति सफल भए अथवा असफल भए, यसलाई स्वीकार्य कसरी बनाउन सकिन्थ्यो, राजनैतिक दलहरू कहाँ चुके, 6 वर्षमा हामीले के पायौँ, के गुमायौँ, आज हामी यिनै विषयवस्तुमा केन्द्रित भएर कुराकानी गर्छौँ। त्यसका लागि हामीसँग हुनुहुन्छ संविधान सभा अध्यक्ष सुभाष नेमवाङ। यहाँलाई स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद, नमस्कार।
संविधान दिवसको शुभकामना पनि छ।
मेरो पनि शुभकामना, सबैलाई मेरो शुभकामना पुगोस्।
संविधानको समीक्षा गर्नुपर्ने बेला पनि आएको छ। जारी भएको 6 वर्ष यतालाई हेर्ने हो भनेदेखि तपाईँले चाहिँ व्यक्तिगत रूपमा कस्तो पाउनुभयो, उपलब्धिपूर्ण छ कि, उपलब्धिको बाटो तय गर्दैछ कि, अथवा चाहिँ जे हुनु पर्थ्यो, जे सोचेर हामीले ल्याइएको थियो त्यो भएको छैन कि, के भन्नुहुन्छ तपाईँ?
धेरै उपलब्धिहरू हासिल भएका छन् र यो कुरालाई हामीले हेक्का राख्नुपर्छ र जनताको बिचमा यति कुराहरू भएका छन् है भनेर राख्नुपर्छ, किनभने मैले यो कुरा सदनमा पनि बोलेको छु। हामीले जनतालाई निराश बनाउने खालको सन्देश दिनु हुँदैन। हामीले धेरै उपलब्धिहरू हासिल गरेका छौँ, दलहरूले काम गरेका छन्, हामीले काम गरेका छौँ, यही कुरा हामीले जनताको बिचमा लैजानुपर्छ। तर कमी कमजोरीहरू पनि छन्, ती कमी कमजोरीहरूलाई स्वीकार गर्दै त्यसलाई सच्याउँदै आगामी दिनमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ।
हजुर, यहाँले चाहिँ दलहरूले काम गरेका छन् भन्नुभयो, तर संविधानमा चाहिँ हस्ताक्षर गरेर फेरि त्यसैलाई नमान्ने चाहिँ व्यक्तिहरू पनि हुनुहुन्छ, दल पनि छन्, जस्तो डाक्टर बाबुराम भट्टराई, राप्रपाको एउटा समूह, कङ्ग्रेसले पनि धर्मनिरपेक्षता र गणतन्त्रको विषयमा चाहिँ असन्तुष्टि राखेको छ, यो पनि त छ नि। यसको स्वामित्व चाहिँ अब कसले लिने, यो गम्भीर प्रश्न छ नि एउटा।
होइन, यसमा यसलाई यसरी हेर्नुपर्छ। सबभन्दा पहिलो कुरा त हामीले 90%भन्दा बढीले हस्ताक्षर गरेर संविधान जारी गऱ्यौँ, केहीले विरोध पनि गर्नुभयो। तर अहिले पछिल्लो समयमा आइपुग्दा सबैले यो संविधानलाई स्वीकार गर्नुभयो। लिपुलेख र लिम्पिया धुरा सम्बन्धित प्रश्नमा संविधान संशोधनका प्रस्ताव लैजाँदा केपी ओली प्रधानमन्त्रीको सरकारले सम्पूर्ण राजनीतिक दलहरूले त्यसलाई सर्वसम्मतिले स्वीकार गरे, संशोधन पारित गरे, अर्थात् सर्वसम्मतिले त्यो संविधान संशोधन स्वीकृत भयो। यो ठाउँसम्म आइपुग्दाखेरि हामीले धेरै कामहरू गऱ्यौँ, जस्तो उदाहरणको लागि तिनै तहका निर्वाचनहरू सम्पन्न भए, हामीले धेरै कानुनहरू निर्माण गऱ्यौँ र वास्तवमा देशका सबै कानुनहरू संविधान सम्मत बनाउने कामहरू भए, जनतालाई मौलिक अधिकार सम्पन्न बनाउने कानुनहरूको निर्माण भयो। र छोटकरीमा भन्ने हो भने जनतालाई अधिकार सम्पन्न बनाउने काम हामीले गऱ्यौँ। अब ढुक्क भएर भन्न सकिन्छ, कुनै पनि परिवर्तन चाहियो भने अब आन्दोलन गर्नु पर्दैन, जनताको मन जित्नुहोस्, जनताको आशीर्वाद लिनुहोस्, संसदमा उपस्थित हुनुहोस् र संसद मार्फत संविधान संशोधन गरेर आफूले चाहेको परिवर्तन गर्नुहोस्। यो महत्त्वपूर्ण कुरा हो। तर तपाईँले भनेको जस्तो कतिपय असन्तुष्टिहरू भने छन्। तपाईँले केही प्रसङ्गहरू पनि ल्याउनुभयो, केही मतान्तरहरू पनि देखिएका छन्। म त के भन्छु भन्दाखेरि यो संविधान सभाद्वारा हामीले सम्झौताको दस्तावेजको रूपमा बनायौँ, त्यसैले सम्झौता गर्दा, समझदारी गर्दा कतिपय कुराहरू हामीले भने जस्तो नभएको हुनसक्छ सबैको हकमा। त्यसैले दलहरूले समझदारी गरेका छन्, सम्झौता गरेका छन्, त्यसैले उनीहरूले भनेको सबै कुरा संविधानभित्र परेको छैन। त्यसैले असन्तुष्टि हुनु त स्वाभाविक कुरा हो। भनेदेखि झन् संविधान जारी गर्दाकै दिनदेखि असन्तुष्टि व्यक्त गरेका दलहरूको त असन्तुष्टि हुने नै भयो। अब त्यसलाई के गर्ने त भन्दा संविधान संशोधन मार्फत समय समयमा आवश्यक परिमार्जन गर्दै अगाडि बढ्ने, यो नै संसारभरिको प्रचलन हो। हामीले त्यो व्यवस्था संविधानमा राखेका छौँ र लचिलो व्यवस्था राखेका छौँ। त्यहीतर्फ इङ्गित गर्दै मैले भनेको हो, जनताको मन जित्नुहोस्, आशीर्वाद दिनुहोस्, चाहेको परिवर्तन गर्नुहोस्।
हो, यो संशोधनको विषयमा नि जस्तो कि अब संविधानको अपव्याख्या गरेर चाहिँ राजनीतिक दलहरूले आफू अनुकूल आफू खुसी चाहिँ प्रयोग गरे व्याख्या गरे भन्ने पनि छ, तपाईँलाई त्यस्तो लाग्छ?
वास्तवमा यो कुरा यस्तो हो, संविधानको व्याख्या त को हो त भन्दाखेरि संविधानको व्याख्या त भनेको सर्वोच्च अदालत हो। हामीले संविधानबाट नै संविधानको व्याख्याताको रूपमा सर्वोच्च अदालतलाई जिम्मेवारी दिएका छौँ। संविधान सभाको अध्यक्ष सर्वोच्चको यो संविधानको व्याख्या त होइन। कहिलेकाहीँ प्रश्न उठेको छ नि, फलानुले बोलेर के हो यो भन्नु पऱ्यो नि भनेर, संविधानका सदस्यहरू यसका व्याख्या त होइन। सर्वोच्च अदालतका भूतपूर्व प्रधान न्यायाधीशहरू यसको व्याख्या त होइन। हो के त भन्दा सर्वोच्च अदालतका न्यायाधीशहरू मुद्दाको क्रममा इजलासमा बसेर जब उनीहरूले कुनै व्याख्या गर्छन् त्यो व्याख्या चाहिँ संविधानको व्याख्या हुन्छ। यो अन्तर्गत रहेर बेला बेलामा सर्वोच्चले मुद्दाको सिलसिलामा व्याख्या गर्छ। उसले जे व्याख्या गर्छ हामीलाई चित्त बुझे पनि नबुझे पनि मान्नुपर्छ। जस्तो पहिलो विघटन दोस्रो विघटनको सन्दर्भमा सर्वोच्च अदालतले गरेको निर्णयमा कतिपय असहमतिहरूका बावजुद म सर्वोच्च अदालतको निर्णयलाई मान्छु भनेर तात्कालीन प्रधानमन्त्री हाम्रा अध्यक्ष केपी ओलीले भन्नु।
कानुनको कुरा सर्वोच्चको कुरा गर्दाखेरि पनि अब हरेक कुरा चाहिँ संविधानमा भएको पनि सबै कुराहरूलाई चाहिँ अन्तिम रूप सर्वोच्चले नै दिनुपर्ने, कस्तो संविधान बन्यो?
होइन, यो संसारभरिकै प्रचलन हो। वास्तवमा संविधानलाई हामी कार्यान्वयन गर्दै जान्छौँ, संविधानलाई सबैले मान्नुपर्छ, राजनीति गर्नेहरूले पनि संविधान अनुसार राजनीति गर्नुपर्छ। कार्यकारिणी आफ्नो ठाउँमा छ, कार्यकारिणी अधिकार सही, संसद आफ्नो ठाउँमा छ, त्यसले कानुन बनाउँछ। तर त्यही कानुन पनि कस्तो छ, संविधान बमोजिम छ कि छैन, त्यो सर्वोच्चमा त्यसको परीक्षण हुनसक्छ। कार्यकारिणी सरकारले गरेका कामको पनि परीक्षण सर्वोच्च अदालतमा हुनसक्छ। हामीले सर्वोच्च अदालतलाई व्याख्या गर्ने अधिकार दियौँ। त्यसैले त यो विभिन्न क्षेत्रका सम्बन्धित तहहरूको बिचमा समन्वयको कुरा पनि हामीले गरेका छौँ। त्यसैले यो स्वाभाविक हो, यसलाई स्वाभाविक रूपमा लिनुपर्छ।
संविधान कार्यान्वयनको पाटो चाहिँ मजबुत बनाएर राजनीतिलाई स्थिर बनाउने सन्दर्भमा चाहिँ अब अथवा यसलाई कार्यान्वयन गराउने हिसाबमा चाहिँ अध्यक्षको हैसियतले तपाईँको भूमिका जे अपेक्षा गरिएको थियो अलिक बढी नै गरिएको थियो तपाईँसँग चाहिँ अहिले त्यो पाइएको छैन भन्ने पनि छ, त्यस्तो हो?
मैले अहिले भर्खरै भने नि, मैले एक शब्द
हजुर,
अब त संविधान सभा अध्यक्ष के हो त भन्दा अब अर्को संविधान सभा आउँदैन, त्यसैले संविधान सभा अध्यक्ष अब म सदाको लागि रहेँ। संविधान सभाका सदस्यहरूलाई संविधान सभा सदस्य भने, तर हाम्रो कुनै पनि भूमिका छैन। हामी संविधानका व्याख्याता होइनौँ, त्यो व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई छ। त्यसैले यो अलिकति नबुझेर जस्तो हिजो अस्ति एउटा समयमा मैले अघि हिन्ट गरेँ नि, सर्वोच्च अदालतका भूतपूर्व प्रधान न्यायाधीशहरू पनि बेला मौकामा वक्तव्य निकाल्न थाल्यो, बैठक बस्यो, वक्तव्य निकाल्यो। अनि के प्रचार गरियो त भन्दा सर्वोच्च अदालतका भूतपूर्व प्रधान न्यायाधीशहरूले त यसो भनेका छन्, भनेका छन् त भनेका छन्, उहाँहरूले भन्दैमा त्यो कुरा हुन्छ र? होइन, मैले त्यसैले सङ्केत गरेर भने सर्वोच्च अदालतका वर्तमान न्यायाधीशहरू त्यो पनि इजलासमा बसेको बेलामा मुद्दाको क्रममा उहाँहरूले बोलेको कुरा मात्रै आधिकारिक हुन्छ। कुरा भनेको यो हो, यो बुझ्नुपर्छ हामीले। त्यसैले संविधान सभाको अध्यक्षको भूमिका के, म जुन ठाउँमा जुन जिम्मेवारी बोकेर बसेको हुन्छु मेरो भूमिका त्यही हो। अस्ति मुद्दाको सिलसिलाको एउटा प्रसङ्गमा यो कुरा केही साथीहरूले उठाउनु खोजेको, अब उहाँहरूले नबुझेर के भएर त्यो उठाउनु भयो थाहा छैन। त्यो के हो त भन्दा सदनको संसदको पहिलो विघटन भयो। व्यक्तिगत रूपमा भन्नुहुन्छ भनेदेखि म त्यो विघटन गर्नु ठिक हुँदैन थियो भन्ने पक्षमा अब मैले आफ्ना अध्यक्षसँग तात्कालीन प्रधानमन्त्रीसँग त्यो कुरा प्रष्ट शब्दमा राखेँ। तर त्यो बारेमा मैले धोलीखेलमा पत्रकारहरूको भेटघाटमा पनि मैले त्यो कुरा क्लास लिँदा मैले आफ्नो कुरा व्याख्या गरेर राखेको छु संविधानले के गरेको छ व्यवस्था भनेर। तर जब विघटन भयो एउटा राय मैले दिएको थिएँ तर सरकारले विघटन गर्यो, विघटन गरेपछि त्यसलाई लिएर मुद्दा पर्यो। अब मुद्दा परेपछि के गर्ने? मैले त्यति बेला भने अब सर्वोच्च अदालतमा मुद्दा परेको हुनाले यो विचाराधीन विषय हो, यसमा सर्वोच्च अदालतलाई प्रभाव पर्ने गरिकन उल्टो वा सुल्टो कसैले पनि व्याख्या गर्नु हुँदैन, दबाब दिने काम गर्नु हुँदैन। त्यति बेला के भइराखेको थियो सम्झनुहोस् त, भूतपूर्व प्रधानमन्त्रीहरू घाँटीमा प्ले कार्ड झुन्ड्याएर हामी यहाँ छौँ भनेर सर्वोच्चको अदालतको अगाडि उभिन्थे। त्यो सर्वोच्चलाई दबाब दिनु खोजेको होइन, भूतपूर्व प्रधान न्यायाधीशहरू वक्तव्य निकाल्नुहुन्थ्यो, त्यो दबाब दिनु खोजेको होइन। कोही कोहीले त केसम्म भन्नुभयो त भन्दा, ठिक निर्णय गर, ठिक निर्णय गरेनौ भने तिमीहरूलाई जनताले सडकमा ल्याउँछन् भनेर न्यायाधीशलाई उल्लेख गरेर बोल्ने काम पनि भयो। यो पक्षमा अथवा विपक्षमा, विघटनको पक्षमा अथवा विपक्षमा बोल्नु हुँदैन, संविधानले भनेको छ त्यो कुरा। सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा सर्वोच्च अदालत कम्पिटेन्ट छ, ऊ क्षमतावान छ, उसैले गर्ने निर्णय गर्छ, कुरा यो हो। त्यसैले मैले त्यति बेला भने मलाई राम्रो सम्झना छ, यसबारेमा हिजो बोले आफ्नो अध्यक्षलाई भने, अब म यसबारेमा बोल्दिनँ किनभने अदालतमा विचाराधीन छ। सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट अनि म बोल्छु मलाई सोध्नुहोस् मैले भने भन्दा के बेठिक भनेर मैले संविधान अनुसार गरेँ।
यो संविधान भन्ने बित्तिकै अब यसलाई चाहिँ कार्यान्वयनमा ल्याउने पाटो महत्त्वपूर्ण हो र कार्यान्वयन भएको चाहिँ छैन भनिएको छ। यसमा चाहिँ मुख्य पात्रहरू भनेको सरकार अनि राजनीतिक दल। मैले तपाईँको भूमिकाको कुरा जोड्न खोजेको, तपाईँ ठुलो दलको प्रभावशाली नेता, संविधान सभाका अध्यक्ष त हुनु नै भइगयो। यो पूर्ण रूपमा कार्यान्वयनमा आउन नसक्नुको कारण अनि त्यसको चाहिँ पहल कदमीको विषयमा केही भूमिका हुन्छ कि भनेर सोधेको मैले चाहिँ।
यसमा मैले अघि प्रश्न गरेँ, यो जारी भइसके पछाडिको अवस्थामा
हजुर,
त्यति बेला जारी गर्दै मैले एउटा कुरा भनेको थिएँ, हामीले राम्रो संविधान बनायौँ, समझदारीको दस्तावेज बनायौँ, उत्कृष्ट बनायौँ, अब यसलाई कार्यान्वयन गर्ने कुरा महत्त्वपूर्ण कुरा हो। तर जतिसुकै राम्रो संविधानले पनि बुद्धि विवेक र क्षमता भने बाँड्दैन, त्यो बुद्धि विवेक र क्षमता चाहिँ हामी आफैले देखाउनुपर्छ, त्यो पनि भनेको छु मैले। र त्यति बेला यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा हामी सरकारमा रहँदा अथवा नरहँदा सबै अवस्थामा हामीले कार्यान्वयनको पक्षमा लागेका छौँ। त्यति बेला हामी सरकारमा रहँदा त कतिपय कुराहरू भएका छन्, उदाहरणको रूपमा यो कानुन निर्माण गर्ने कुरा, सबै कानुनहरूलाई सर्वसम्मत संविधानसम्मत बनाउने कुरा भयो होइन, त्यसै गरेर जनतालाई मौलिक अधिकारले सम्पन्न गर्ने गरिकन धेरै मौलिक अधिकार सम्बन्धी कानुन निर्माणहरू भए, त्यसै गरेर हामी सत्तामा रहँदा वा नरहँदाको अवस्थामा भएका निर्वाचनहरू सम्झनुहोस् त, स्थानीय तहको निर्वाचन सम्पन्न भयो, स्थानीय सरकार बन्यो, स्थानीय सरकार बनिसके पछाडि प्रदेशको निर्वाचन पनि त्यति बेला भएको छ, प्रदेश सरकार बन्यो, प्रदेश सभा बन्यो, त्यसपछि सङ्घीय संसदको निर्वाचन भएको छ, प्रतिनिधि सभा राष्ट्रिय सभा भयो, यो सबै काम के हो? यो संविधानको कार्यान्वयन हो। यति हुँदै अगाडि बढ्ने क्रममा चुच्चे नक्सा लिपुलेख र लिम्बियाद्वारालाई कार्यान्वयन गर्ने कुरा, त्यसलाई आफ्नो सिमाना बनाउने कुरा पनि भयो, संविधान संशोधन भयो केपी ओली प्रधानमन्त्री हुँदाको बेलामा, र त्यो संविधान संशोधन गर्दा त यो देशका सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभियो, त्यो उभ्याउने काम कसले गर्यो? सरकारले गर्यो, यिनै राजनीतिक दलहरूले गरे, त्यो सबै राजनीतिक दलहरूले सर्वसम्मतिले संविधान संशोधन पारित गर्दा अनि देशको संविधान सबैले स्वीकारे नि। भारतमा 10 वर्ष लाग्यो यस्तो हुन, तर हाम्रो नेपालमा यति चाँडो हामीले सर्वसम्मत बनायौँ संविधानलाई। त्यस कारणले गर्दा यी कामहरू कार्यान्वयनको क्रममा भएका छन्, तर यही बिचमा कतिपय कमी कमजोरीहरू देखिएका छन्, जस्तो आजभोलि नै भइराखेको अवस्था छ। संसदले काम गर्न सकेको छैन, हाम्रो सरकारले हेर्नुहोस् त हाम्रो सरकार हो काम गर्न सकेको छैन, त्यति मात्रै होइन मन्त्री परिषद विस्तारसम्म गर्न सकेको छैन। अहिले हुँदा हुँदा त पछिल्लो समयमा आएर बजेट नै ठप्प भयो, अब त्यसलाई बजेट होलिडे भनिराखिएको छ। यो स्थिति निश्चय पनि दुखदो, यी कमी कमजोरीहरूलाई सच्याउँदै अब अगाडि बढ्नुपर्छ, यसमा विवाद छैन।
संविधान संशोधनकै विषयलाई लिएर कुरा गर्दाखेरि चाहिँ मधेस केन्द्रित दलतर्फ जान चाहन्छु, जस्तो कि अब संशोधनको विषय उठ्छ ठ्याक्कै भन्दाखेरि चाहिँ संशोधनको विषयमा चाहिँ ठोस बहस पनि हुँदैन, अनि फेरि संशोधनको आवाज पनि रोकिँदैन, यसमा चाहिँ जस्ताको तस्तै हामी चाहिँ स्वीकार्न सक्दैनौँ अथवा स्वीकार्न नसकिने पनि भनिन्छ, यसको मूल्याङ्कन हुनु कतिको चाहिँ यो जरुरी छ, यसका कारणहरू खोतल्नु कतिको जरुरी देख्नुहुन्छ तपाईँ चाहिँ?
सबभन्दा पहिलो कुरा त संविधान भनेको सिङ्गो देशको लागि मान्य डकुमेन्ट हुनु पर्यो अघि, त्यसैले हामीले संविधान सभाबाट संविधान बनाउँदा हामीले समझदारीको दस्तावेजको रूपमा यसलाई जारी गऱ्यौँ। त्यति बेला संविधान सभामा 31 राजनीतिक दल थिए, तपाईँ अनुमान गर्नुहोस् त 31 राजनीतिक दलहरूलाई राखेर हामीले कसरी संविधान बनायौँ होला? त्यो संविधान सबैका सबैले चाहे अनुसार चाहिँ बनाउने हो भनेदेखि भन्नुहोस् त संविधान बन्न सक्थ्यो? सबैको बिचमा हामीले यसलाई समझदारीको दस्तावेजको रूपमा बनाउनु पर्छ भनेपछि सबैको बिचमा सम्झौता गरेर संविधान बन्यो नि, नभए 31 राजनीतिक दल बसेको ठाउँबाट संविधान बन्न सक्थ्यो? प्रश्न भनेको यो हो। अब समझदारीको रूपमा दस्तावेज बनाउनु गर्दा के हो, काङ्ग्रेसले त्यसमा कम्प्रोमाइज गरेको छ, एमाले कम्प्रोमाइज गरेको छ, माओवादीले कम्प्रोमाइज गरेको छ, अरू अरू दलहरूले कम्प्रोमाइज गरेका छन्। कम्प्रोमाइज नभइकन संविधान बन्थ्यो? त्यसरी बनेको संविधान भएको हुनाले दलहरूका आफ्ना फरक फरक दृष्टिकोण त हुने नै भए, अचम्मको कुरा होइन, त्यसलाई अचम्म मान्नु हुँदैन। त्यसमाथि 90% संविधान जारी गर्यो, मधेसका केही दलका साथीहरू त्यसमा असहमत रहे, त्यसैले मधेसमा निकै यो प्रश्नहरू उठिरहन्छ, जनजाति सेक्टरमा यो प्रश्नहरू उठिरहन्छ। तर एउटा कुरा हामीले के बिर्सनु हुँदैन भन्दा, त्यो संविधान जारी गर्ने 90% चाहिँ मधेसलाई प्रतिनिधित्व गर्दैन, जनजातिलाई प्रतिनिधित्व गर्दैन, तर गर्दा गर्दै पनि कतिपय गुनासाहरू रहेका छन्। अब त्यसलाई के गर्ने त भन्दा, हामीले संविधानमा संशोधनको व्यवस्था गरेका छौँ, आवश्यकता र औचित्य अनुसार संशोधनको सन्दर्भमा अगाडि बढ्ने, समय सापेक्ष परिमार्जन गर्दै अगाडि बढ्ने बाहेक त अर्को विकल्प छैन, त्यो बाटो हामीले संविधानमा बनाएका छौँ।
अनि संविधान अन्तर्गत नै चाहिँ शपथ पनि लिने, सरकारमा सहभागी पनि हुने, अनि फेरि चाहिँ यो हामीलाई मान्य छैन पनि भन्ने, यो चाहिँ मधेस केन्द्रित दलको चाहिँ विरोधाभास कुरा पनि देखिएको छ, यो चाहिँ संशोधन आवश्यक देख्नुहुन्छ कि हुँदैन, अथवा चाहिँ यस्तो विरोधाभास चाहिँ कहिलेसम्म?
अनि यो चाहिँ अब राजनीतिक विषय भयो, म कसैको आलोचना गर्न चाहन्न, तर निश्चय पनि तपाईँले उठाउनु भएको कुरा जायज हो। यो बिचका अवधिमा संसदका गतिविधिहरू हेरौँ, संसदका सबै गतिविधिहरूमा सबै साथीहरू यो पछिल्लो चुच्चे नक्सा पास हुनुभन्दा अगाडिदेखि संलग्न हुनुहुन्छ, अर्थात् सरकारको विरुद्धमा अविश्वास ल्याउँदादेखि, विश्वासको मत दिँदादेखि, सरकारको पक्ष वा विपक्षमा उभिँदादेखि, माथि केन्द्रीय सरकारदेखि तल प्रदेशको सरकारसम्म उभिँदा, भन्नुहोस् न यो कुराहरू त भएकै छन् नि। जसको उदाहरणको लागि प्रदेश 2 कसको सरकार छ, माथि जो विपक्षमा हुनुहुन्थ्यो उहाँहरू चाहिँ प्रदेश 2 सरकारमा हुनुहुन्छ, भनेपछि त्यो संविधान मानेको होइन र त्यो चाहिँ? त्यसैले संविधानको बारेमा कस्तो दृष्टिकोण राख्ने? अब प्रदेश 2 त हामी संविधान दिवसै मनाउँदैनौँ भन्ने चर्चाहरू म सुन्छु अघि, कसैप्रतिको मेरो आलोचना र टिप्पणी होइन। सरकारमा बस्न हिजै पनि केन्द्र सरकारमा साथीभाइहरू बसेका होइनन् र, अनि सरकारमा बस्दाखेरि चाहिँ संविधान मानेको हुने कि नहुने? सरकारमा बस्यो तर संविधान मानेको चाहिँ होइन है, कस्तो खालको तर्क हुन्छ यो?
त्यसैले
यो कसैप्रति मेरो आलोचना होइन। त्यसैले कुरा चाहिँ के हो त भन्दा नि, संविधान हामी सबैले मान्ने हो, मान्नुपर्छ, यसमा अन्यथा गर्नु हुँदैन, तर संविधानका कतिपय कुराहरूको बारेमा हाम्रो फरक मत हुन सक्छ, त्यसलाई परिमार्जन गर्दै अगाडि बढौँ न, जस्तो म एउटा उदाहरण राखिदिन्छु, त्यो पञ्चायती निरङ्कुशता विरुद्ध लडेर ल्याएको जुन 47 को संविधान छ नि, त्यो संविधान बनाउन हाम्रो पार्टी समेत त्यसमा संलग्न थियो। हाम्रो पार्टीको तर्फबाट त्यति बेला स्वयं माधव कुमार नेपाल संलग्न हुनुहुन्थ्यो, अर्को पार्टीबाट भरतमोहन अधिकारी हुनुहुन्थ्यो। त्यो संविधान बनिसके पछाडि नेकपा एमाले हाम्रो पार्टीले जननेता मदन भण्डारीले त्यसलाई स्वीकार गर्नुभयो, त्यो संविधान अनुसार चल्ने भन्नुभयो, तर संविधानका कतिपय प्रसङ्गहरूलाई जोडेर उहाँले क्रिटिकल रिजर्भेसन भनेर चाहिँ भन्नुभयो, होइन त्यो ढङ्गले हामीले समर्थन गर्यौँ। त्यति बेलाको त्यो हाम्रो रिजर्भेसन लड्दै डेमोक्रेटिक ढङ्गले लोकतान्त्रिक ढङ्गले आवाज उठाउँदै लड्दै लड्दै आउँदा हिजो अस्ति संविधान सभाबाट जति बेला संविधान बन्यो त्यो संविधानले ती सबै कुराहरूलाई समेट्यो। त्यस कारणले यो त एउटा समय लाग्ने विषय हो, त्यसैले त्यति बेला चाहिँ फेरि म संविधान मान्दिनँ भन्ने कुरा त भएन नि। सरकारमा रहने, सरकारका सबै गतिविधिमा संलग्न हुने, तर संविधान भनेको चाहिँ म मान्दिनँ भन्ने कुरा चाहिँ अलिक मिलेन कि।
निमङ्जी, हामी कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा चाहिँ म एक दुईवटा उदाहरण दिन्छु। जस्तो कि अब संसदमा एउटै राजनैतिक दलको सभामुख र उपसभामुख हुँदैन, अध्यक्ष उपाध्यक्ष हुँदैन भनेर संविधानमा छ, तर चाहिँ प्रदेशमा पनि त्यही छ, तर व्यवहारमा चाहिँ लागू हुन सकेको छैन। राजनीतिक दल दर्ताको सन्दर्भमा अथवा महिलाको सहभागिता 33%, अनि अर्को चाहिँ अब आयोगहरू प्रतिपक्षी दलबिनै बनेका छन्। उदाहरणहरू धेरै छन्, मैले 2-3 मात्रै प्रस्तुत गरेँ। यसमा चाहिँ उल्लङ्घनकर्ताको राजनीतिक दलहरू नै होइन र?
यसमा यस्तो हो, त्यसमा त विवादै छैन, त्यसैले म हामी भन्ने शब्द प्रयोग गरिरहेको छु।
हजुर,
हामीले यसमा कार्यान्वयनमा इमान्दारिता देखाउन सक्नुपर्छ। हामी भनेको हामी कहिले सत्तामा हुन्छौँ, कहिले प्रतिपक्षमा हुन्छौँ, हामीले त्यस्ता कमी कमजोरीलाई राम्रोसँग मूल्याङ्कन गरेर समीक्षा गरेर सच्याउँदै अगाडि बढ्न सक्नुपर्छ, त्यो हामीले गर्नै पर्छ, विवादै छैन। हामी दलहरूको बिचमा प्रतिस्पर्धा छ, जस्तो भन्नुहोस् नेपाली काङ्ग्रेस र हामी एमालेको बिच प्रतिस्पर्धा छ, उहाँहरू हाम्रो मूल प्रतिस्पर्धी हो। तर मूल प्रतिस्पर्धी हुँदा पनि यो देशका सम्पूर्ण निरङ्कुशता विरोधी राजनीतिक आन्दोलनहरूमा हेर्नुहोस् त, हामी एकअर्काका सहयोगी हौँ, हामी एक ठाउँमा उभिएर निरङ्कुशता विरुद्ध लडेका छौँ। त्यसैले मेरो के आग्रह हो त भन्दा, मूल प्रतिस्पर्धा आफ्नो ठाउँमा छ, तर संविधान र संविधानलाई कारणको सन्दर्भमा हामीले एउटा समझदारी बनाएर अगाडि बढ्नुपर्छ।
हजुर,
यो ढङ्गले अगाडि बढियो भनेदेखि अनि हामी ठिक ठाउँमा पुग्छौँ भन्ने मलाई लाग्छ।
हजुर, अन्त्यमा चाहिँ अब संहिताको जिज्ञासा पनि एउटा, केन्द्र सरकार हावी छ, प्रदेश र स्थानीय तहहरूले चाहिँ अधिकारै प्रयोग गर्न पाएका छैनन्, अनि अर्कोतिर चाहिँ अब संहिता नै घाँडो भएको हो कि भन्ने चाहिँ संहिताविदहरूको पनि विश्लेषण छ भनिन्छ। यो पनि त कार्यान्वयनमा चाहिँ तदारुकता नदेखाएको परिणाम हो नि। यो पनि
कार्यान्वयन त भइराखेको छ, हेर्नुहोस् प्रदेशको निर्वाचन भएको छ, प्रदेश सरकार बनेको छ, स्थानीय तहको निर्वाचन भएको छ, कानुनहरू प्रदेशमा निर्माण भएका छन्, स्थानीय तहमा पनि निर्माण भएका छन्, तर कतिपय कमी कमजोरीहरू देखिएका छन्, त्यसमा अन्तर्विरोधहरू देखिएका छन्, असन्तुष्टिहरू देखिएका छन्। सुनौ प्रदेशमा असन्तुष्टि छ, सुनौ तलका पालिकाहरूमा असन्तुष्टि छ, एकअर्काप्रति असन्तुष्टि छन्। त्यस कारण यसलाई त व्यवहारमा कार्यान्वयन गर्दै अगाडि बढ्ने क्रममा यसलाई त सच्याउँदै अगाडि बढ्नु भएक त हाम्रो अगाडि त विकल्पै छैन नि। त्यसैले त्यो दिशातर्फ अगाडि बढ्नुपर्छ। संहिताको जहाँसम्म प्रश्न छ, हाम्रो संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता सहितको समाजवाद उन्मुख संविधान बनाएको छ। यसमा पहिले नै कुनै फेरबदलको प्रश्न छैन, यसलाई अझै सुदृढ बनाउँदै हामी अगाडि बढ्नुपर्छ।
हस्, हामीलाई समय उपलब्ध गराइदिनु भयो, तपाईँलाई धन्यवाद।
हस्, धन्यवाद, नमस्कार।
भर्खरै हामीले कुराकानी गर्यौँ संविधान सभा अध्यक्ष सुभाष नेम्वाङसँग। कार्यक्रम द न्युज प्लसको आजको समय सकिएको छ। भोलि नयाँ विषयवस्तु र पात्रका साथमा उपस्थित हुन्छौँ। आजको कार्यक्रमबाट प्राविधिक मित्र भुवन पौडेल र भीम विश्वकर्मालाई धन्यवाद दिँदै म ईश्वरी बराल बिदा हुन्छु। नमस्कार।